الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ما آتاكم الرسول فخذوه وما نهاكم عنه فانتهوا. صدق الله العظيم. حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمۃ اللہ علیہ نے ہمارے اور آپ کے لیے بہت سی وصیتیں فرمائی ہیں جن کا بیان چل رہا ہے. آج بھی ان کی انشاءاللہ چند وصیتیں بیان کی جائیں گی. ان میں سے ایک وصیت یہ ہے، کسی کی غیبت اور عیب جوئی نہ کرے، عیب پوشی کرے، اپنے عیوب کو پیش نظر رکھے. یعنی اپنی زبان سے یا اپنی کسی حرکت یا سکون سے یا اشارے اور کنائے سے کسی دوسرے مسلمان مرد عورت کی غیبت نہ کرے، اس کا کوئی عیب ظاہر نہ کرے، ہمیشہ دوسروں کے عیب چھپائے اور اپنے عیبوں پر نظر رکھیں. اب یہ حضرت کی وصیت ایسی ہے کہ جو عین قرآن و حدیث کے مطابق ہے اور اتنی اہم ہے کہ اگر حضرت کی اس وصیت پر ہم عمل کر لیں تو ہماری عادی اصلاح ہو جائے. اس لیے کہ دوسروں کے عیبوں پر نظر رکھنا اور دوسروں کے عیبوں کو بیان کرنا، جس کو غیبت کرنا کہتے ہیں، اور اپنے عیبوں پر نظر نہ رکھنا، یہ اتنا بڑا گناہ ہے اور اتنا بڑا اخلاقی عیب ہے کہ تقریباً پچاس فیصد آدمی اس کے اندر مبتلا ہوتا ہے. یعنی ہر شخص الا ماشاءاللہ جو اللہ کے نیک بندے ہیں، تربیت یافتہ ہیں، اصلاح یافتہ، ان کی باتیں نہیں ہو رہی، اپنی باتیں ہو رہی. اگر ہم صبح شام تک اپنے حالات کا جائزہ لیں گے تو 50% تو یقیناً ہماری گفتگو کے اندر بڑے بڑے گناہ ہی گناہ ہوں گے، جس میں دوسروں کے عیب بیان کرنا دوسروں کی برائیاں کرنا، دوسروں کی غیبتیں کرنا، ان کی کمزوریوں خامیوں کو اچھالنا، تان و تشنیع کرنا، لان تان کرنا، ملامت کرنا، برائیوں کے ساتھ ان کو یاد کرنا، ان کو ذلیل و خوار کرنے کی کوشش کرنا، جھوٹ بولنا، تہمت اور الزام تراشی کرنا، اور کچھ نہیں تو فضول و لایعنی باتیں کرنا. 50% تقریباً ہماری یہ حالت ہے. بلکہ 75% یا 80% بھی کہہ دیا جائے تو شاید مبالغہ نہ ہو، اس لیے کہ ہماری گفتگو میں اللہ تعالیٰ کا تذکرہ، دین کا تذکرہ، آخرت کا ذکر یا جائز مباح باتوں کا حصہ بہت کم ہوتا ہے. ناجائز باتوں کا، گناہوں کا حصہ بہت بڑا ہے. اس لیے اگر یہ حضرت کی وصیت ہم پلے باندھ لیں اور اس پر ہمارا عمل ہو جائے تو ہماری آدھی اصلاح ہو جائے گی. اس لیے کہ یہ جس دوسروں کی برائیاں ہماری زبان پر آتی ہیں، دوسروں کی غیبتیں ہم سے ہوتی ہیں اور دوسروں کی کوتاہیاں، خامیاں، کمزوریاں اور عیوب ہمیں نظر آتے ہیں اور ہماری زبان پر جاری اور ساری ہوتے ہیں، اس کی ساری وجہ یہ ہے کہ ہم اپنے آپ کو اچھا سمجھتے ہیں، دوسروں کو برا سمجھتے ہیں، جس کا نام تکبر ہے. اور تکبر بڑی بدترین خصلت ہے اور بڑے بڑے کبائر اور بڑے بڑے باطنی گناہوں کا یہ ذریعہ اور سبب ہے. اس کے مقابلے میں ہے کہ انسان دوسروں کے عیبوں کو فراموش کر دے، دوسروں کا کوئی عیب ذکر نہ کرے، برائی نہ کرے، دوسرے کی کوتاہیاں کمزوریاں زبان پہ نہ لائے، ہمیشہ اپنے عیوب سوچتا رہے، اپنے عیبوں کو غور اپنے عیبوں پر غور کیا کرے. تو جب اس طرح سوچنا شروع کرے گا تو کچھ عرصہ مسلسل مشق کرنے کے بعد پھر اس کو اپنی کوتاہیاں ہی کوتاہیاں، خامیاں ہی خامیاں، کمزوریاں ہی کمزوریاں نظر آئیں گی. تو ایسی صورت میں اس کے اندر پھر تواضع پیدا ہو جائے گی، جس کے نتیجے میں سارے لوگ اس کو اچھا اپنے سے اچھے نظر آئیں گے اور یہ ان میں اپنے آپ کو سب سے برا اور عیب دار محسوس کرے گا، کیونکہ اب تو اپنے عیب اس کا ظاہر ہو گئے. جب تک اپنے عیب اپنے اوپر ظاہر نہیں تھے تو دوسروں کے عیب ظاہر تھے، اس لیے ان کو حقیر سمجھ رہا تھا، ان کی غیبتیں کر رہا تھا، برائیاں کر رہا تھا، اپنے کو اچھا سمجھ رہا تھا. اب جب اپنے عیب نظر آئے اور بے شمار نظر آئے تو اس کے نتیجے میں دوسروں کے عیب نظر نہیں آئیں گے اور اپنے عیب ہی عیب پیش نظر رہیں گے، تو خود بخود طبیعت میں عاجزی، انکساری اور تواضع پیدا ہوگی اور یہ عاجزی، انکساری، تواضع بڑے بڑے باطنی کمالات کا اثر چشمہ ہے. بڑے بڑے کام، باطنی خوبیاں اس سے پیدا ہوتی ہیں، کمالات پیدا ہوتے ہیں، اچھائیاں پیدا ہوتی ہیں. یہ ایسی چیز ہمارے حضرت رحمۃ اللہ علیہ ظفر کا یہ شعر کبھی کبھی سنایا کرتے تھے، جو اسی بات کا مزداق ہے. فرماتے ہیں، تھے جو اپنے عیوب سے بے خبر، رہے دیکھتے اوروں کے عیب و ہنر. تھے جو اپنے عیوب سے بے خبر، رہے دیکھتے اوروں کے عیب و ہنر، پڑی اپنے عیوب پہ جو نظر تو جہاں میں کوئی برا نظر. جب تک آدمی کو اپنے عیب نظر نہیں آتے ہیں تو دوسروں کے عیب نظر آتے ہیں، اور جب اپنے عیب نظر آتے ہیں تو پھر سارے فرشتے نظر آتے ہیں. حضرت کی اس نصیحت کا یہی مطلب ہے کہ دوسروں کے عیب مت بیان کرو، دوسروں کی غیبتیں مت کرو، بلکہ دوسروں کے عیب چھپاؤ. یعنی اگر سچ مچ کسی کا کوئی عیب معلوم ہو بھی جائے تو جہاں تک ہو سکے اس پہ پردہ ڈالو, دوسروں کے سامنے اس کو ذکر نہیں کرو جب تک کہ شرعی ضرورت نہ ہو, خاموش ہو جاؤ. اس کو سمجھانا ہو تنہائی میں سمجھا دو, اور اس میں بھی تہذیب سے, ادب سے, نرمی سے, لیکن اس کے اس عیب کا چرچا مت کرو. جہاں بیٹھو وہیں جا کر کے اس کے عیب کو بیان کرنا شروع کر دو, جہاں جاؤ اسی کا ڈھنڈورا پیٹنا شروع کر دو, اس سے پرہیز کرو. یہ عیب جو ہی ہے غیبت ہے, جو کہ ناجائز گناہ کبیرہ ہے. قرآن و حدیث میں اس کی بڑی سختی کے ساتھ ممانعت ہے. بلکہ حضرت فرماتے ہیں کہ عیب پوشی کرے, یعنی اس کے عیب پر پردہ ڈالے, کسی کے سامنے اس کا عیب بیان نہ کرے. اور اپنے عیوب سوچا کریں. لہذا اصل کام ہمارا یہ ہونا چاہیے کہ یا تو ہر وقت چلتے پھرتے اٹھتے بیٹھتے اپنے کمزوریوں کو, اپنی خامیوں کو, اپنے عیبوں کو, اور جن گناہوں کے اندر ہم مبتلا ہیں ان کو سوچا کریں کہ میں یہ گناہ کرتا ہوں, میں یہ گناہ کرتا ہوں, میں یہ گناہ کرتا ہوں. جب سوچیں گے تو گناہ بھی نظر آنے شروع ہو جائیں گے. میرے اندر یہ خامی ہے, یہ کمزوری ہے, یہ کمزوری ہے, یہ خرابی ہے, یہ خرابی ہے, یہ بد اخلاقی ہے, یہ بد اخلاقی ہے, یہ بد اخلاقی. ہر آدمی کو اگر سوچے تو آدمی کو اپنے کمزوریاں, اپنے عیوب نظر آ سکتے ہیں. ایک طریقہ تو یہ خود سوچے, لیکن اگر خود سوچنے سے کچھ سمجھ میں نہ آئے یا زیادہ سمجھ میں نہ آئے تو دو طریقے اور بھی ہیں. ایک طریقہ یہ ہے کہ ان کتابوں کا مطالعہ کرے جو اردو زبان کے اندر ہیں, اور ان اردو کتابوں کے اندر ظاہر و باطنی گناہوں کی تفصیل لکھی ہوئی ہے. کیونکہ ہر گناہ ہے, چھوٹا ہو یا بڑا, ہر نیکی کمال اور خوبی ہے چھوٹی ہو یا بڑی. ان کتابوں کے مطالعے سے پتہ چلے گا میرے اندر کتنے گناہ پائے جاتے ہیں, میں کون کون سے گناہوں میں مبتلا ہوں, ظاہر کون کون سے عیب میرے اندر ہیں, باطنی عیب کون کون سے میرے اندر ہیں. اس میں ایک آسان کتاب سے گناہ بے لذت, جس میں حضرت رحمۃ اللہ علیہ نے گناہوں کی فہرست دے دی. صغیرہ گناہ کون کون سے, کبیرہ گناہ کون کون سے, ایک دفعہ تو کم سے کم مطالعہ کر لیں, اسی سے مطالعہ کریں, پڑھتے جائیں, اپنا جائزہ لیتے جائیں. اس میں ظاہری گناہ بھی آئیں گے, باطنی گناہ بھی آئیں گے, اچھے اخلاق بھی آئیں گے, ظاہر کے بد اخلاق بھی آئیں گے, باطنی کے بد اخلاق بھی آئیں گے. لیکن اس سے ایک مرتبہ مطالعہ کرنے سے علم ہو جائے گا کہ میرے اندر کیا کیا خرابیاں ہیں, کیا کیا کمزوریاں ہیں, کیا کیا گناہ میرے اندر موجود ہیں. جو موجود ہو اس پہ نشان لگا دو, جو نہیں ہو اس پہ کانٹے کا نشان لگا دو, پھر جو موجود ہیں ان سے توبہ کر لو. ایک ہی دن میں اچھے خاصے عیوب کا پتہ چل جائے گا, اور اچھے خاصے عیوب سے انشاءاللہ تک توبہ ہو جائے گی. کوئی اکاد رہ جائے گا تو وہ بھی ہمت کرنے سے, کوشش کرنے سے اس سے بچنے بھی کوئی مشکل نہیں ہوگا انشاءاللہ. یہ تو بہت ہی آسان اور کم وقت کا نسخہ ہے. کم وقت میں آسانی کے ساتھ ہمیں اپنے عیوب کا پتہ چل سکتا ہے. اور دوسرا زیادہ تفصیلی ہے, اس کے لیے کہ تبلیغ دین کا مطالعہ کریں, خواتین بیشتی زبر کے ساتویں حصے کا مطالعہ کریں. ساتویں حصہ حضرت تھانی رحمۃ اللہ علیہ نے خواتین کی اصلاح کے لیے لکھا ہے, ان کی تربیت کے لیے لکھا ہے, ان کے اخلاق و اعمال کی درستی کے لیے تحریر فرمایا ہے. اس میں بھی حضرت تھانی رحمۃ اللہ علیہ نے ظاہر و باطن کے بہت سے عیبوں کا, گناہوں کا ذکر فرمایا, ساتھ ساتھ ان کی مذمت بھی ذکر کی ہے, ساتھ ساتھ ان کا ان سے بچنے کا علاج بھی تحریر فرمایا. اور کیا چاہیے, پکی پکائی روٹی ہے, بس کھانے کی دیر ہے, انہیں ذرا سا مطالعہ کرنے کی دیر ہے. ورنہ تو سب آسان انداز میں حضرت نے تعریف فرما دیا, تو خواتین اس کا مطالعہ کر لیں. مرد حضرات جو ہیں وہ تبلیغ دین کا مطالعہ کر لیں. تبلیغ دین بھی اردو کے اندر بہت ہی آسان کتاب ہے, بہت ہی آسان اور بڑی جامع اور بڑی اصلاحی کتاب ہے. اس میں حضرت غزالی رحمۃ اللہ علیہ نے فضائل اور رضائل دونوں کو ذکر فرمایا ہے. اردو میں ان کو ایسے دل نشین انداز میں بیان کیا گیا ہے کہ آسانی سے ان کو پڑھ کر کے آدمی اپنا جائزہ لے سکتا ہے اور اندازہ کر سکتا ہے کہ میرے اندر کیا کیا عیب ہیں, کیا کیا خرابیاں ہیں, کیا کیا کمزوریاں ہیں. جو کمزوریاں ہیں ان کے دور کرنے کا طریقہ بھی اس میں لکھا ہوا, بس وہ بھی تیار ہے بالکل رسالہ, عام ملتا ہے, بس ہمارا انتظار کر رہا ہے وہ کہ کب ہم لے لیں اور کب ہم اس کا مطالعہ کر کے اپنا جائزہ لیں. لیکن بھائی یہ ضروری ہے, ایسا کرنا ہمارے ذمے ضروری ہے. میں سننے پہ ہم اکتفا نہیں کریں, ایسا نہ ہو کہ سن سن کر سن ہو گئے ہوں. مجھے تو اسی کا خطرہ ہے, میرے ساتھی کہتے تھے آج کے لوگ سن سن کر سن ہو جاتے ہیں, سننا سننے کے بعد کرتے نہیں, ایسے سن ہو گئے کیا کچھ کرتے کراتے نہیں. تو خدا نہ خاصتا ایسا نہ ہو کہ سن سن کر ہی انسن ہو جائے, بس بس سنیں اور آئے کچھ نہ کریں. کچھ نہیں کریں گے تو کچھ نہیں ہوگا بھائی, سب کام کرنے سے ہو, دین ہو یا دنیا سب کرنے سے ہوتا. نہ کرنے سے تو دنیا کا کام بھی نہیں ہوتا اور آخرت کا بھی کام نہیں ہوتا. اور میں نے دو نکھٹوں کا قصہ سنایا تھا آپ کو پہلے, کئی دفعہ سنا چکا ہوں کہ نہ کرنا چاہے تو آدمی کا یہ حال ہوتا ہے کہ بالکل اس سے بڑھ کر کیا نکما نہ رہا ہے. ہو سکتا ہے آدمی کہ ایک درخت کے نیچے دو آدمی لیٹے ہوئے تھے, دونوں آپس میں دوست تھے, ان کو عہدی کہتے تھے, یعنی بالکل کاہل ناکارا, کسی کام کے لیے ہاتھ تک نہ اٹھائیں, ایسے دو آدمی وہاں پڑے. ان میں سے ایک کے سینے پر ایک بیر کا بیر پڑا ہوا تھا, جو بیری کے درخت کے نیچے تھے تو وہاں سے ٹوٹ کر سینے پہ گر گیا تھا اس. تو جس کے سینے پر بیر پڑا ہوا تھا اس نے دیکھا کہ گھوڑے سوار دور سے اپنا گھوڑا دوڑاتا ہوا جا رہا ہے, اس نے زور سے چلا کر کہا ارے ذرا میری بات سن جا, یہاں ذرا میری بات سن جا. اس نے جو اس کی آواز سنی سمجھا پتہ نہیں کیا بات ہے. وہ بےچارا ٹھہر گیا, اپنے گھوڑے کو موڑا, موڑ کے اس کے پاس آیا, پھر آ کر گھوڑے بیٹھے بیٹھے کہنا کیا بات ہے کیا بات ہے. یار بس ایسی ضروری بات ہے کہ وہ گھوڑے میں بیٹھ کے بتائی نہیں جا سکتی, گھوڑے سے اتر کر میرے پاس آ جب میں بتاؤں گا. میں تو یہیں سے بتا دیں کہ کیسے بتا دوں, بات ایسی ہے کہ وہ قریب آ کر بتانے کی, دور سے بتانے کی ہے نہیں. آخر وہ بےچارا نیچے اترا, قریب آ کر کھڑا ہو گیا, پوچھنا کیا بات ہے کیا بات ہے کیا بات ہے. تو ایسا کر میں بیٹھ اور اپنا کان میرے منہ کے پاس لا, جب میں بتاؤں گا. اب کرتا کیا نہ کرتا بےچارا, آخر اترا بیٹھا اس کے منہ کے پاس لے جا کر کان لگایا, تو اس نے چپکے سے کہا کہ یہ بیر جو میں سینے پہ رکھا ہے میرے منہ میں ڈال دے. اسے بڑا غصہ آیا, اس نے یہ تو چاہے ایک چانٹا مارو اس نے, مگر اس نے برداشت کیا, کہا کمبخت نکھٹو تیرے سے اگر یہ بیر اپنے منہ میں ڈالا تو یار برابر میں لیٹا ہوا تھا جسے کہہ دیتا, یہ بیر اٹھا کے تیرے منہ میں ڈال دیتا, میرا راستہ تو نے کھوٹا کیا, مجھے بہت دور جانا تھا, میں تیزی سے جا رہا تھا, تو نے وہاں سے مجھے روکا, پھر میں گھوڑے سے اترا, پھر تیرے پاس کھڑا ہوا, اب تیرے پاس بیٹھا اور تیرے کان سے منہ لگایا تو اتنی سی بات تو نے کہی. یہ تو تیرا ساتھی بھی کر سکتا, تیرے برابر میں لیٹا ہوا, میں یار اس کا نام مت لے, یہ تو ایسا نکھٹو ہے, کل میرے منہ میں کتا پیشاب کر رہا تھا, میں نے کہا یار ذرا اس کو ہٹا دے ہٹا دے, تو اس نے کتا تو ہٹا لیا, بیر کیا ڈالے گا میرے منہ میں. تو یہ جو کام نہ کرے تو وہ تو پھر اللہ ہوتا ہے, پھر ایسا ہے کہ اس سے بیر بھی اپنے منہ میں نہ ڈالا جائے, کتے کو بھی اس کے اپنے منہ سے نہ ڈالا جائے, اس کے لیے بھی دوسرے کو آواز دے رہا ہے. تو نہ کرنے والے تو ایسے ہوتے ہیں. تو ایسی سستی اور کاہلی جو ہے یہ یاد رکھو, نہ دین کے لیے کارآمد ہے نہ دنیا کے لیے, دونوں کے لیے زہر ہے, سخت نقصان دہ ہے, ناکامی نامرادی کا ذریعہ. اور کچھ ایسے ہی حال ہے ہمارا آج کہ دنیا کے لیے پھر بھی تھوڑے بہت ہاتھ پاؤں مار لیتے ہیں, دین کے معاملے میں تو تقریباً ایسی حالت ہے ہماری. कि हिम्मत ही नहीं करना जानते। सारे बहाने, सारे हीले, सारी सुस्ती, सारी कायरी, सारी नींद और सारी मसरूफियत, सारी मशहूरियत इस्लाह के लिए है, दीन के सिलसिले में। पर यूं चाहते हैं बाज लोग तो कि बस खुद हमें कुछ भी ना करना पड़े, खुद ब खुद हमारे इस्लाह हो जाए, खुद ब खुद हमारे अंदर अच्छे अच्छे अखलाक पैदा हो जाएं, खुद ब खुद हमारे गुनाह छूट जाएं, खुद ब खुद हमसे नेक अमल शुरू हो जाएं, खुद ब खुद तहज्जुद में आँख खुल जाया करें, खुद ब खुद हम उठ जाया करें और खुद ब खुद वजू हो जाया करें, खुद ब खुद मुसल्ला बिछ जाया करें, खुद ब खुद दो रकतें अदा हो जाया करें, खुद ब खुद हम मस्जिद में जाकर के फजर की नमाज जमात से पढ़ लिया करें। ऐसे काहिल लोग जो हैं वो यूँ कहते हैं कि हजरत को ऐसा तारीफ दे दो कि बस हम नमाज पढ़ने लग जाए। नमाज पढ़ने की भी तावीज़ चाहिए उनको, तो फिर तावीज़ बांधने के लिए भी तावीज़ मांगना पड़ेगा कि हजरत को ऐसा तावीज़ दे दो कि तावीज़ गले में बांध दूँ, तो कल कहेंगे उनको ऐसा तावीज़ हो खाना खा लो। तो यहाँ कोई तावीज़ नहीं मांगता है, सब जानते खाना नहीं खाया तो फिर क्या हुआ, भूखा मर जाऊँगा, तो इसलिए वहाँ कोई तावीज़ नहीं मांगता। तावीज़ मांगते हैं सब जान, करने को दिल नहीं चाहता, जहाँ तबीयत नहीं चाहती करने को वहाँ के लिए तावीज़ मांगते हैं कि हमें कुछ ना करना पड़े, यानी ना इरादा करना पड़े, ना हिम्मत करनी पड़े, ना कोशिश करनी पड़े, सारे काम खुद ब खुद हो जाए। तो ये ख्याल तो महाल तो जरूर, ये महाल है, ये महज ख्याल है, महाल है और पागलपने की बात है। ये ख्याल तो महाल तो जरूर, दुनिया जैसी कोई हैसियत अल्लाह ताला क्या नहीं, जब उसके लिए भाई पापड़ फेलने पड़ते हैं, रात दिन मेहनत करनी पड़ती है, कोशिश करनी पड़ती है, तगदो करनी पड़ती है, अपने जिस्म का तेल निकालना पड़ता है, तब थोड़ी सी दुनिया बनती है। तो दीन जो उसे लाखों गुना आला और अरफा और कीमती है, याद रखो वो कैसे खुद ब खुद हो सकती, वो खुद ब खुद नहीं, उसके लिए भी हिम्मत की कोशिश की जरूरत है। लिहाजा बुनियादी चीज जो है इस नसीहत के अंदर वो है अपने ऐबों को सोचना और उन पर नजर करना। उसके तीन तरीके मैंने बता दिए, खुद मुराकबा करना और मुराकबे से पता काम ना चले वो तो चलेगा, बारह का आजमाया हुआ नुस्खा है। तो दूसरे नंबर पर गुनाह फेल इज्जत का मुताला करना, तीसरे नंबर पर खवातीन के लिए बेशेवर के सातवें हिस्से का मुताला करना, और पांचवें नंबर पर मर्दों के लिए, और औरतें भी कर सकती हैं तबलीग दीन का मुताला, कोई उनके लिए मना नहीं है, मगर मैं सहूलत के एतबार से कह रहा हूँ, आसानी के एतबार से कह रहा हूँ, तबलीग दीन का मुताला कर। इस तरह जब हम इस नसीहत पर अमल करेंगे तो इंशाल्लाह रफ्ते 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 ऐबों को सोचने की आदत पड़ेगी। और एक तरीका और भी है जो शायद हर एक को मैसर ना हो लेकिन किसी किसी को मैसर आ सकता है, कि अगर दो दोस्त हों या तीन दोस्त हों जिनका ताल्लुक आपस में सिर्फ अल्लाह की रजा के लिए, दुनिया कोई ताल्लुक उनके दरमियान में ना हो, या हो तो वो मकसूद ना हो, मकसूद उनका आपस में मोहब्बत करना और ताल्लुक कायम करना, मिलना जुलना महज अल्लाह की रजा के लिए। तो ऐसे कोई मुखलिस दोस्त मिल जाए, और वो समझदार भी होने जरूरी, ना समझना हो समझदार हो कम से कम, तो उनसे कहा जाए कि भाई अगर मेरे कॉल से, फेल से, मेरे किसी तर्ज अमल से तुम्हें कोई बात गलत महसूस हो, या तुम्हें तकलीफ महसूस हो, या तुम्हें ईजा महसूस हो, या मेरी वो आदत तुमको बुरी मालूम हो, तो बराए मेहरबानी मुझे तन्हाई में बता दे, तन्हाई में मुझे उससे बाखबर कर देना। तो भाई अल्लाह के लिए ताल्लुक होता है तो उसके अंदर किसी के आदमी तहकीर नहीं करता, तोहिन नहीं करता, तजलील नहीं करता, जलील नहीं करता, ना उसको जलील समझता है, तो उसको बताएगा तो ये खैर खाई होगी उसके साथ। और चूंकि आदमी अपने बड़ों के सामने तो हमेशा आम तौर पर बाधा भी रहता है, तो इसलिए उनके सामने आदमी के ऐबों का पता नहीं चलता, इल्ला ये कि मुद्दत दराज तक रहे, तो मुद्दे दराज तक का तकल्लुफ कायम नहीं रहता आदमी, कहीं ना कहीं फिर बेतकल्लुफी जो कि फितरी चीज़ें जाहिर होती है, और उस फितरी बात के अंदर फिर आदमी के अयूब बड़ों के सामने भी जाहिर हो जाते हैं, अपने शेख के सामने भी जाहिर हो जाते हैं। इसलिए कहा जाता है शेख की सोबत में रहो ताकि तुम्हारे अयूब का शेख को पता चले और वो तुम्हारी इस्लाह कर सके। हम यूँ कभी कभार रास्ते में मुसाबा कर लिया, मजलिस में आकर बैठ कर चले गए, इससे थोड़ी पता चलता। इसके अलावा वक्त लेकर बैठने से और साथ रहने से, ये सफर में साथ रहने से या वैसे साथ रहने से अंदाजा होता है। लेकिन ये अंदाजा साथियों के सामने ज्यादा होता है, क्योंकि साथियों के सामने तो आदमी तकल्लुफ से नहीं रहता ना। साथियों के साथ आदमी का रहना बेतकल्लुफ होता है, उसमें खुशतबी भी होती रहती है, मिलनसारी की बातें भी हो जाती हैं, कभी हंसी मजाक भी हो जाता है। तो इंसान की अच्छाइयाँ बुराइयाँ साथियों पर ज्यादा खुलती हैं। जब ज्यादा खुलेंगे तो अगर मुखलिस साथी होगा, मेहरबान साथी होगा, तो वो तन्हाई में बता देगा। इस तरह से आदमी को अपने अयूब का पता चल जाए। तो असल चीज है अपने अयूब पर बाखबर होना, पहली चीज ये है। जब ये मसला हल हो जाए तो फिर इसके नंबर नंबर दो फिर इससे भी ज्यादा अहम है कि फिर आदमी अपने उस ऐप को दूर करने का इंतजाम करे। अब दूर करने की दो सूरतें, अगर खुद उसके दूर करने पर कादिर है, और आमतौर पर आदमी कादिर होता ही है, क्योंकि ये अयूब जो है ये अमूमन गुनाह होते हैं। गुनाह जैसे करना इख्तियारी, न करना भी तो इख्तियारी, जैसे नमाज पढ़ना इख्तियार में, न पढ़ना भी इख्तियार में। तो नमाज पढ़ता है आदमी, नमाज न पढ़ने से बचता है। ऐसी गीबत करने इख्तियारी, न करना भी इख्तियारी। लिहाजा जब पता चला कि मेरे अंदर ऐप जोई की आदत है और गीबत करने की आदत है, तो बस बचे। लेकिन बाज बाज गुनाह ऐसे होते हैं, बाज बाज ऐप ऐसे होते हैं कि इंसान में राशिक हो जाते हैं, यानी इंसान उनके गुनाहों गुनाहों के और उन बुराइयों करने का आदि हो जाता है। जब आदि हो जाता है तो फिर इसमें दूसरे के मशवरे की जरूरत पड़ती है। थोड़ा सा नजला हो गया, थोड़े से सर में दर्द हो गया, जरा सी तबीयत में गड़बड़ हो गई, तो आम गोलियां आदमी खा लेता ठीक हो जाता। लेकिन अगर कोई पुरानी बीमारी है तो फिर तो स्पेशलिस्ट के पास जाना पड़ेगा, टेस्ट कराने पड़ेंगे, नुस्खा लिखवाना होगा, परहेज भी करना होगा, दवा भी खानी पड़ेगी, तब कहीं जाकर के इफाका हो। बिल्कुल इसी तरह यहाँ समझ के बाद गुनाहों की और बाद बुराइयों की इंसान में आदत पड़ जाती है। जब आदत पड़ जाती है तो फिर उसके अंदर जरूरी है कि आदमी अपने मसले से रुजू करे, अपने मुर्शिद से रुजू करे, अपना हाल उसको बताए, और हाल बताने के बाद फिर जो कुछ वो हिदायत दे उस पर जान की बाजी लगा दे। जान की बाजी लगाने वाले भी हजारों लाखों में कोई कोई होते, बता तो देते हैं, और बता करके जो इसलाह उसने बताए वो इसलाह भी लिख देता है कि भाई ये करो अब तुम। लेकिन जिस जो उस पुरानी बीमारी का आदि है, उस ऐप के अंदर मुब्तला है, वो अपने शेख की हिदायत पर कमा आपको अमल नहीं करता। बस बराए नाम अमल किया या चंद रोज अमल किया, इसके बाद फिर अपने ही पुराने ढप पे चल पड़ा, अपनी पुरानी आदत ही के ऊपर अमल पैरा हो गया। तो इससे कुछ नहीं होता यहाँ। यहाँ तो तन मन धन कुर्बान करना शर्त है भाई। तन मन धन आदमी कुर्बान करे, यानी सारी दुनिया एक तरफ, शेख की तालीम एक तरफ, ना अपने नफ्स को देखे, ना अपनी ख्वाहिश को देखे, ना अपनी तबीयत को देखे, ना अपने खानदान बिरादरी माहौल को देखे, बस ये देखे कि क्या हुक्म है। इत्तिला व इत्तिबा दो लफ्जों में हजरत ने सारा इस्लाह और तरबियत का नुस्खा तारीफ फरमा दिया। भाई इस्लाह और तरबियत चाहते हो अपने अयूब के इजाले की, तुम ख्वाहिश रखते हो, उसके लिए पहले इत्तिला फिर इसके बाद इत्तिबा, बस दोनों रुको नहीं है, दोनों का पाया जाना जरूरी है। इत्तिला ना हो तो भी फायदा होना मुश्किल है, इत्तिला के बाद इत्तिबा ना हो तो भी फायदा होना मुश्किल है। जहाँ कहीं भी इस्लाम में कोई रुकावट पैदा होती है, दो में से एक होती है, यह तो इत्तिला ही नहीं। कोई बस सुन सुन कर सुना है, जानते हैं कि हाँ मैं ये गलत कर रहा हूँ, मेरे अंदर ये आदत पाई जाती है, ये बुरी आदत है, मैं इस गुनाह में मुब्तला हूँ, मुझे इससे गलत, बस सुन लिया मालूम हो गया, बस आगे कुछ नहीं, इत्तिला नहीं, बस खुद मालूम हो गया, मालूम होने पर ही बस तकिया लगा कर बैठे हुए, अब अपने शेख को इत्तिला नहीं कर रहे। ये इत्तिला भी कर दी, इसके बाद इत्तिबा का नामो निशान नहीं। तो जिसको इत्तिबा समझ रहे हैं बस औका, तो नफ्स का धोखा होता है, समझ रहे हैं इत्तिबा कर रहे हैं, हर में इत्तिबा तालीम नहीं है, वो इत्तिबा हवा है, यानी उसको पूरी तरीके से अमल नहीं है। वो असल में आदमी का नफ्स जो होता है, जैसे वो चोर है ना, उसका शैतान उससे बड़ा चोर है, वो उसको तरह तरह के उसके अंदर तरकीबें सुझा देता है, कि ये मतलब है और ये मतलब है और इस पर इस तरह सख्ती के साथ अमल करने की कोई ज़रूरत नहीं है, और ये तरह तरह के बहाने वो उसमें तराश लेता है। तो जो बहाने तराशेगा तो फिर जो भाई वो अपनी ख्वाहिश पर अमल करने वाला होगा, इत्तिबाए हवा करने वाला होगा, इत्तिबाए तालीम मुर्शिद पर अमल करने वाला नहीं। जब नहीं होगा तो फिर फ़ायदा कहाँ से होगा। लिहाजा ज़रूरी है कि हम हज़रत हाजी साहब रहमतुल्लाह अलैह की इस वसीयत को पल्ले बांधें। इसका सबसे बड़ा फ़ायदा यही होगा कि जब हम अपने अयूब को जानने वाले हो जाएंगे और फिर अपने अयूब को जानकर दूर करने वाले हो जाएंगे, तो फिर इंशाअल्लाह ताला दूसरों के अयूब भी हमें नज़र आने बंद हो जाएंगे, और उसके नतीजे में हम गीबत के संगीन गुनाह से इंशाअल्लाह बआसानी बच सकेंगे। जो इस वक्त का बहुत बड़ा रजीला है, बहुत बड़ा कबीरा है, और गीबत का सैलाब आया हुआ है। जहाँ देखो, जहाँ बैठो, जहाँ मिलो, जिससे बात करो, जिस जगह जाओ, बस मालूम हो कि एक दूसरे की बुराइयाँ गीबतें हो रही हैं। और एक हजार रकत नफिल पढ़ने से बेहतर है कि आदमी गीबत से बच जाए। सारी रात तहज्जुद पढ़ रहे हैं, सारे दिन रोजे से हैं, जुबान गीबत से भरी हुई, तो ये नुकसान कर रहा है। इससे बेहतर है कि रात को सोए, दिन को रोजा रखे, मगर दिन भर किसी की गीबत न करे। ये इस मिसाल को जहन में रखे। इस तरह से इंशाअल्लाह ताला जब हमारा अमल होगा तो फिर इंशाअल्लाह ताला इस्लाह हो जाएगी। अब हाजी साहब रहमतुल्लाह अलैह ने ऐसी ऐसी ये वसीयतें फरमाई हैं कि बस बाकी हर वसीयत ऐसी मालूम होती है कि बस ये इसी पर अमल हो जाए तो बहुत, इसी से हमारी जाहिर सुधर जाए, बातिन संवर जाए। अल्लाह ताला तौफीक दे दें और हमें हिम्मत करने वाले हो जाए। बस जरा से हिम्मत करें, हिम्मत पकड़ें, हौसला पकड़ें, अल्लाह ताला दुआ करें, फिर कोई मुश्किल नहीं। दीन यसर, दीन तो सरासर आसान है। हमारा जाल अलैकुम फिर दीन मिन हरज, अल्लाह ताला तुम्हारे दीन में कोई तंगी नहीं रखी, दीन में कोई तंगी नहीं। बस मजदूर साहब फरमाते हैं, मजदूर साहब फरमाते हैं, नलो नाम उल्फत जो खुददारियाँ हैं, नलो नाम उल्फत जो खुददारियाँ हैं, यहाँ सरफरोशों की सरदारियाँ हैं। जो आसान समझो तो है इश्क आसा, जो दुश्वार समझो तो दुश्वारियाँ हैं। जो आसान समझो तो है इश्क आसा, इश्क से मुराद है अल्लाह ताला की ताबेदारी, दिलो जान से अल्लाह ताला के फरमा बरदारी करना, ये है इश्क। जो आसान समझो तो है इश्क आसान, जो दुश्वार समझो तो दुश्वारियाँ हैं। अमीरी गरीबी में यकसा रहे हम, नगर जिल्लतें थी ना बुखारियाँ हैं। ये है दरअसल बात, दीन तो सरासर आसान है, पर हम लोगों ने इसको हवा बना रखा है, मुश्किल समझ रखा है। बस है आसान दीन, जब आसान है तो बस हिम्मत करने की ज़रूरत है। हिम्मत करें और हजरत की इस वसीयत पर अमल करें, इंशाअल्लाह ताला आसान हो जाएगा। अल्लाह ताला अमल की तौफीक अता फरमाए। اللهم لك الحمد لا نحصي ثناء عليك أنت كما أثنيت على نفسك، اللهم لك الحمد لا نحصي ثناء عليك أنت كما أثنيت على نفسك، اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. اللهم اغفر لنا وارحمنا وعافنا واعف عنا. اللهم اغفر لنا وارحمنا وعافنا واعف عنا. اللهم وفقنا لما تحب وترضى. اللهم وفقنا لما تحب وترضى. اللهم وفقنا لمحابك من الأعمال وصدق التوكل عليك وحسن الظن بك. اللهم لا تدع لنا ذنبا إلا غفرته، اللهم لا تدع لنا ذنبا إلا غفرته، ولا هما إلا فرجته، ولا هما إلا فرجته، ولا دينا إلا قضيته، ولا دينا إلا قضيته، ولا مريضا إلا شفيته، ولا حاجة من حوائج الدنيا والآخرة إلا قضيتها ويسرتها يا أرحم الراحمين يا أرحم الراحمين. يا الله ہم سب کی، ہمارے والدین، ہمارے اہل عیال، ہمارے بہن بھائی ان کے اہل عیال، ہمارے سارے اساتذہ، سارے اکابر، مشائخ، احباب، سارے متعلقین، متوسلین، تمام حاضرین اور ان کے گھر والوں کی، اور تمام مسلمان مردوں اور عورتوں کی، اور ان تمام مسلمان مردوں اور عورتوں کی جو پاکستان بننے کے موقع پر شہید ہو گئے تھے، یا اللہ ہم سب کی کامل مغفرت فرما، یا اللہ مکمل بخشش فرما، یا اللہ ہم سب کے سارے اگلے پچھلے جان کر کیے ہوئے، بھول کر کیے ہوئے، ارانیاں کیے ہوئے، چھپر کیے ہوئے سارے گناہ معاف فرما، یا اللہ ہمارے سارے گناہ معاف فرما، یا اللہ ہم سب کو ہمیشہ کے لیے اپنی رضا اور جنت الفردوس عطا فرما، اپنی ناراضگی اور دولت سے پناہ عطا فرما، یا اللہ ہم سب کو اپنے فضل سے اپنی رضا اور جنت عطا فرما، اپنی ناراضگی اور دولت سے پناہ عطا فرما، دنیا اور آخرت میں عافیت کاملہ عطا فرما، یا اللہ ہم سب کو دنیا اور آخرت میں عافیت کاملہ عطا فرما، دونوں جہاں کی راحتیں عطا فرما، یا اللہ ہمارے ظاہر کی بھی اصلاح فرما، باطن کی بھی اصلاح فرما، اور اپنے ظاہر و باطن کے اصلاح کے لیے یا اللہ ہمیں ہمت کرنے کی توفیق عطا فرما، یا اللہ ہمت کرنے کی توفیق عطا فرما، یا اللہ غیبت کے گناہ سے بچنے کی دائمًا دائمًا توفیق عطا فرما، اپنے عیوب پیش نظر رکھنے کی توفیق عطا فرما، دوسروں کے عیبوں کو فراموش کرنے کی توفیق عطا فرما، یا اللہ دوسروں کے عیب پوشی کرنے کی توفیق عطا فرما، اپنے عیب سوچنے کی اور جستجو کرنے کی توفیق عطا فرما، اپنے عیوب کو دور کرنے کی توفیق عطا فرما، دوسروں کے عیوب کو پردہ ڈالنے کی توفیق عطا فرما، حضرت صاحب رحمۃ اللہ علیہ کی ان تمام وصیتوں پر ہمیں عمل کرنے کی توفیق عطا فرما، یا اللہ یا اللہ یا اللہ، اس وقت ہمارا ملک پاکستان یا اللہ دوراہ پر کھڑا ہوا ہے، یا اللہ جو لوگ اسلام کے، پاکستان کے، مسلمانوں کے دشمن ہیں وہ اس کو تباہ کرنے پر تلے ہوئے ہیں، یا اللہ ہم پہ رحم فرما، یا اللہ ہم پر رحم فرما، یا اللہ ان لوگوں پر ہم آپ کو مقرر کرتے ہیں، اللہم انا نجعلک فی نحورہم ونعوذ بک من شرورہم، اللہم انا نجعلک فی نحورہم ونعوذ بک من شرورہم، یا اللہ ان تمام دشمنان اسلام پر ہم آپ کو مقرر کرتے ہیں، آپ ان کو اپنی گرفت میں دے دیجئے، ان کو ملیا میٹ کر دیجئے، یا اللہ ان کو ملیا میٹ کر دیجئے، ان کی تدبیروں کو ان پہ الٹ دیجئے، یا اللہ ان کے منصوبوں کو مخاک میں ملا دیجئے، ان کا اسلحہ انہیں پہ چلا دیجئے، یا اللہ تمام اسلام پاکستان کے تمام ممالک اسلامیہ کی حفاظت فرما، یا اللہ علماء حق و مدارس دینیہ کی حفاظت فرما، علماء حق و مدارس دینیہ کی حفاظت فرما، اس ملک میں حکومت عادلہ قائم فرما، حکومت عادلہ قائم فرما، اسلام کا بول بالا فرما، جو لوگ اسلام کا مذاق اڑا رہے ہیں، اسلامی تعلیمات کا مذاق اڑا رہے ہیں اور اس کے لیے فلمیں دکھا رہے ہیں، اے اللہ ان کو ناکام فرما، ان کو نامراد فرما، ان کو ذلیل رسوا فرما، یا اللہ ہماری، ہمارے احباب کی، یا اللہ تمام مسلمانوں کے دین و ایمان کی حفاظت فرما، یا اللہ دین و ایمان کی حفاظت فرما، خاتم و کامل و خالص ایمان پر فرما، دنیا میں جہاں جہاں جہاد ہو رہا ہے ہر جگہ یا اللہ مجاہدین کو فتح مبین عطا فرما، مجاہدین کو مدد فرما، ان کو کامیابی کامرانی عطا فرما، اور ان کے مقابلے میں جتنے بھی کفار و مشرکین ہیں ان کو رسوا فرما، تباہ فرما، برباد فرما، ہلاک فرما، حاضرین اور ان کے متعلقین میں جن جن لوگوں نے اپنے اپنے پریشانیوں کے واسطے دعا کی لے گیا ہے، سب کی نیک مرادیں پوری فرما، ہر ایک کی ہر پریشانی کو دور فرما، ہر بیماری کو دور فرما، یا اللہ ہر خیر عطا فرما، ہر شر سے پناہ کامل عطا فرما، صلی اللہ تعالیٰ علیہ خلق سیدنا و مولانا محمد و آلہ و صحبہ اجمعین، آمین.